यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। नेपाली कंग्रेसको 14 महाधिवेशन काठमाण्डुमा शुरू। प्रधानमन्त्री शेरबहादुर देउवा सहित विभिन्न दलका नेताहरूद्वारा सम्बोधन। महाधिवेशनले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजको निर्माण गर्न सक्ने नेतृत्व चयन गर्ने पार्टी सभापति एवं प्रधानमन्त्री देउवाको विश्वास। नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन भोलि शुरू हुँदै। अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका अवसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। र मेक्सिकोमा ट्रक दुर्घटना हुँदा 54 जनाको मृत्यु।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी। नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि। नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी। नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी। नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपाली कंग्रेसको 14 महाधिवेशन आजदेखि काठमाण्डुमा शुरू भएको छ। महाधिवेशनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनले देशलाई डर, त्रास र भयबाट मुक्त गरी लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजको निर्माण गर्न सक्ने नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री देउवाले देशमा लोकतन्त्रको स्थापनाका लागि पटक पटक लडेर आएको नेपाली कंग्रेसको काँधमा अब उपरान्त कहिले पनि तानाशाही सरकार आउन नसक्ने सुनिश्चित गर्ने जिम्मेवारी रहेको बताउनुभयो।
जुन दिन मेरो सरकार बन्यो त्यो नारायणका दिन हेर्नुहोस् कस्तो छ डर त्रास सारा साथीहरू देश कस्तो हुन्छ। र प्रधानमन्त्री भएको भोलिपल्टै सारा मान्छेहरू मुक्ति भए जस्तो मुक्ति भए जस्तो मान्छेले त्यस्तो अवस्था थियो। त्यस्तो अवस्थाबाट अब हाम्रो अगाडि त्यो मुक्ति जो पाएका छौँ त्यसलाई बचाउने हो कि नबचाउने हो यसका लागि यो महाधिवेशन तय गर्छ। यो महाधिवेशनले यो डर त्रासबाट मुक्त समाज फेरि यो कुनै किसिम तानाशाही सरकार नआओस् भन्नका लागि यो महाधिवेशनले निर्णय गर्नुपर्छ। त्यसका लागि हामीले अहिलेदेखि नै हामी सबै साथीहरूलाई मिलेर अगाडि बढाउनु छ। कांग्रेस सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेस हुनेछ, राष्ट्रिय सरकार कांग्रेस हुनेछ। यो डर त्रासबाट मुक्त समाज ल्याएरै छोडिन्छ। डर त्रासबाट मुक्त समाज बनाएर नेपाललाई कांग्रेस सरकार बनाउँछ
महाधिवेशनको उद्घाटनका अवसरमा नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनैतिक दलहरूभित्र लोकतान्त्रिक आचरणको विकास हुन नसक्दा त्यसको प्रतिकूल प्रभाव राज्य संचालनमा समेत देखा परेको बताउनुभयो। वरिष्ठ नेता पौडेलले परिवर्तनको नेतृत्व गरेका राजनैतिक दलहरू नै परिवर्तित व्यवस्था अनुकूल व्यवहार गर्न नसक्दा संसद अदालत तथा राज्यका विभिन्न अंगमा गतिरोधको अवस्था देखा परेको बताउनुभयो। उहाँले देशलाई गुटबन्दी र अति दलीय राजनीतिबाट मुक्त गरी सबै नागरिकका अधिकार सुनिश्चित गर्नु नै अहिलेको प्रमुख राजनैतिक दायित्व भएको बताउनुभयो।
लोकतन्त्रको सिद्धान्तको लागि लडेको हाम्रो पार्टी किन पछाडि छ भनेर हामीले समीक्षा आफूलाई आत्मसमीक्षा गर्न जरुरी छ। के कारण कुन हाम्रा चारित्रिक कमजोरीहरू, कुन हाम्रा नैतिक कमजोरीहरू, कुन हामी भित्रका कमजोरीहरूले हामीलाई पछाडि पारेको छ, त्यसको हामीले समीक्षा गर्ने साहस हामीले गर्नुपर्दछ। हामीले पार्टीभित्र मूल्याङ्कनको परिपाटी बसाल्नु पर्छ। नेतृत्वले वा कार्यकर्ताको मूल्याङ्कन गर्नुपर्छ, तर कार्यकर्ताले पनि नेतृत्वको मूल्याङ्कन गर्ने हैसियत राख्नुपर्छ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता, लोकतन्त्र तथा देशको विकास जस्ता साझा सरोकारका मुद्दामा सबै राजनैतिक दलहरूसँग सहकार्य गर्न आफ्नो दल तयार रहेको बताउनुभयो। अध्यक्ष ओलीले नेपाली कंग्रेसलाई ससाना मुद्दा र स्वार्थमा नअल्झी देश निर्माणको काममा नेतृत्वदायी भूमिका खेल्न आग्रह समेत गर्नुभयो।
नेकपा एमाले सधैँ बढी आएको छ, अहिले पनि तयार। राष्ट्रियताको प्रश्न, लोकतन्त्रको रक्षा र सम्वर्धनको प्रश्न, विकासको प्रश्न, सुशासनको प्रश्न, स्थिरता र स्थायित्वको प्रश्न, सामाजिक न्याय र समानताको प्रश्न, यस्ता प्रश्नमा देशलाई अगाडि बढाउन सहकार्य गर्ने कुरामा नेकपा एमाले तयार छ भन्ने कुरा म तपाईँहरूको यस महाधिवेशनमा भन्न चाहन्छु। हामी राष्ट्र निर्माणका काममा एकजुट भएर अगाडि बढ्नुपर्छ। नेपाली कंग्रेस सबैलाई साथ लिएर चलोस्। नेपाली कंग्रेस अरूका नीतिका पछाडि होइन, आफ्ना नीतिमा अरूलाई हिँडाओस्।
नेपाली कंग्रेसको महाधिवेशन उद्घाटनका अवसरमा पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई गति दिन राजनैतिक दलहरू आपसी समझदारी र एकताका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो। अध्यक्ष प्रचण्डले राजनैतिक दलहरूबीच हुने प्रतिस्पर्धाभित्र पनि एकता खोज्दै अगाडि बढ्नुको विकल्प नरहेको धारणा राख्नुभयो।
हामीले राजनीतिक प्रतिस्पर्धा गरे पनि त्यो प्रतिस्पर्धाभित्र पनि हामीले एकता खोजिराख्नै पर्ने हुन्छ र अहिले हामी जे सफलता भनेका छौं एकताबाट गठबन्धनबाट प्राप्त भएको सफलता हो। 46 सालको आन्दोलनको सफलता, शान्ति सम्झौताको सफलता या 62-63 आन्दोलनको सफलता सबै लोकतान्त्रिक राजनीतिक दलहरूको बीचमा भएको एकताको परिणाम हो। त्यसकारण एक्लै हिँड्ने अहंकार गर्न खोज्दा जसले अहंकार गर्यो त्यसको ओह्रालो यात्रा शुरू भयो भन्ने कुरा नेपालको इतिहासले देखाएको छ।
पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले भ्रष्टाचार र राज्य सत्ताको दुरूपयोगबाट राजनीतिमा विकृति भित्रने गरेको हुनाले यसको अन्त्यका लागि सबै राजनीतिक दलहरू जिम्मेवार हुनुपर्ने बताउनुभयो। राजनीतिक दलहरू जिम्मेवार हुन नसक्दा नेपालको राजनीति पटक पटक प्रतिगमनतर्फ जाने गरेको उल्लेख गर्नुहुँदै अध्यक्ष नेपालले जनताको बलिदानबाट प्राप्त परिवर्तनको रक्षाका लागि राजनैतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताउनुभयो।
नेपाली राजनीतिका विकृतिहरू के छन्? त्यो विकृति शुरू हुन्छ भ्रष्टाचारबाट, सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिबाट, मैमत्त गर्ने प्रवृत्तिबाट, लोकतन्त्रको मूल्य मान्यतालाई कुल्चिने प्रवृत्तिबाट, अरूको सम्मान नगर्ने प्रवृत्तिबाट, अरूको मर्यादा नगर्ने प्रवृत्तिबाट। त्यसो हुनाले साँचो अर्थमा हामी लोकतन्त्र चाहन्छौँ भने लोकतन्त्रका मूल्य र मान्यतालाई हामीले आत्मसात गर्नुपर्दछ। जनताका गुनासाहरू के छन्? जनताका आलोचनाहरू के छन्? जनता किन विरक्ति नै छन्? यो सबै पत्तो लगाएर, यसको छानबिन गरेर, अध्ययन विश्लेषण गरेर हामीले ती कमी कमजोरीहरूलाई हामीले पछ्याउनु पर्छ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शासकीय पद्धतिलाई समावेशी बनाउन सके मात्रै लोकतन्त्र बलियो हुने र देश विकासले गति लिने बताउनुभयो। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले मधेसका माग र मुद्दाको सुनवाई हुने गरी संविधान संशोधन हुनुपर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले संसद अदालत जस्ता राज्यका महत्वपूर्ण निकायहरूमा विभिन्न विकृतिहरू देखिएका ले विकृतिहरू अन्त्यका लागि राजनैतिक दल र त्यसको नेतृत्वले जनताको विश्वास आर्जन गर्न जोड़ दिनुपर्ने बताउनुभयो। राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रियताको मुद्दामा सबै राजनैतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी मालेका महासचिव सीपी मैनालीले नेपालको आन्तरिक राजनीतिमा हुने वैदेशिक हस्तक्षेपलाई निषेध गर्न सबै राजनैतिक दलहरूले सामूहिक प्रयास गर्नुपर्नेमा जोड़ दिनुभयो। महाधिवेशनमा आज नै बन्द सत्रको कार्यक्रम समेत हुने नेपाली कंग्रेसले जनाएको छ। यस्तै भोलि मंगिर 25 गते उम्मेद्वारी दर्ता तथा उम्मेद्वारी विरूद्धको दावी विरोध र जाँचबुझको समय निर्धारण गरिएको छ भने मंगिर 26 गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ भने मंगिर 27 गते बिहान 8 बजेबाट मतदान शुरू हुने नेपाली कंग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपाल कृष्ण घिमिरेले जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन भोलि हुँदैछ। प्रदेश सम्मेलनको भोलि 1 बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिनुभयो। प्रदेश नम्बर 1 को विराटनगर, प्रदेश नम्बर 2 को जनकपुर, बागमतीको काठमाडौँ, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढ़ीमा सम्मेलन हुनेछ। यस्तै विशेष र सम्पर्क समितिले आफ्नो अनुकूलमा सम्मेलन गर्नेछन् भने प्रवास समितिको सम्मेलन छिट्टै सम्पन्न हुने मुख्य सचिव ढकालले बताउनुभयो। सम्मेलनबाट 9 पदाधिकारी सहितको समिति चयन हुनेछ। माओवादीले यसअघि यही मंगिर 11 गते पालिका सम्मेलन सम्पन्न गरेको थियो। माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस 11 गतेदेखि 13 गतेसम्म राजधानीमा हुँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार मानव अधिकार मैत्री कानून निर्माणमा सरकार लागि परेको बताउनु भएको छ। 73 अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले द्वन्द्व पीड़ित र पीड़ितका परिवारलाई सरकारले छिट्टै नै न्याय दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। मानवाधिकारका पक्षमा अन्तर्राष्ट्रिय स्तरमा व्यक्त गरिएका प्रतिबद्धता सरकारले कार्यान्वयन गर्दै आएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले सोही अनुसार सम्पूर्ण नागरिकको मानवाधिकार सुनिश्चित हुने गरी कानूनहरू पुनरावलोकन गरिने पनि जानकारी दिनुभयो। कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारलाई सिफारिश गरिएका मानवाधिकार हननका मुद्दा कार्यान्वयन गर्न आग्रह गर्नुभयो। आयोगका सदस्य लिली थापाले नेपालमा मानवाधिकार संरक्षण र सम्वर्धनमा आयोगले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो। प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले मानवाधिकारको संरक्षणका लागि प्रदेश सरकार दृढ़ रहेको बताउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगद्वारा 73 अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा आज धनुषाको जनकपुर धाममा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले मानवाधिकारबाट वंचित समाजका उत्पीड़ित वर्गहरूलाई लक्षित गरी प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू ल्याएको बताउनुभयो। उहाँले अशिक्षा तथा बेरोजगारीका कारणले मानवाधिकारबाट वंचित महिला, दलित, मुस्लिम लगायत समुदायहरूको लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष विभिन्न पाँच देशका गैर आवासीय राजदूतहरूले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ। आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टा छुट्टै समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थितिमा उहाँहरूले ओहदाको प्रमाणपत्र पेश गर्नुभयो। प्रमाणपत्र पेश गर्नुहुनेमा नाइजेरिया, इथियोपिया, रूवाण्डा, लक्जमबर्ग र स्लोभेनियाका गैर आवासीय राजदूतहरू रहनु भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्ति उल्लेख छ। पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सत्ता साझेदार दलको गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म रहने बताउनु भएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिकाको घारीमा पुग्नुभएका भट्टराईले प्रतिगमनलाई परास्त गर्न अग्रगामी शक्ति मानिएका पाँच दलले गठबन्धन गरेरै चुनावमा सहभागी हुने बताउनुभयो। उहाँले गठबन्धनभित्रकै केही पार्टीका नेताहरूले चुनाव एक्ला एक्लै लड्ने बताए पनि आफूहरूको प्रयत्न पाँच दलीय गठबन्धनलाई टिकाई राख्ने रहेको बताउनुभयो। जिल्ला मालपोत कार्यालय जुम्लामा अनलाइन प्रविधिका कारण झनै समस्या थपिएको सेवाग्राहीको गुनासो छ। दुर्गम जिल्ला भएकाले नेट अभावका कारण सेवा प्रवाहमा समस्या हुँदा टाढा टाढाबाट सेवा लिन आएका सेवाग्राही थप समस्यामा परेका हुन्। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
जिल्ला मालपोत कार्यालय जुम्लाले विगत एक वर्षदेखि अनलाइन सेवा शुरू गरेको छ। अनलाइन सेवा शुरू भएदेखि मालपोत कार्यालयका सेवा प्रवाहमा झनै ढिलासुस्ती भएको, सामान्य कामका लागि पनि हप्ता महिना दिन होटलमा बस्नुपर्ने र दैनिक कार्यालय धाइराख्दा पनि काम नहुने गरेको सेवा ग्राहीहरूको गुनासो छ।
हामी चाहिँ आइतबार आएका हौ, आजसम्म हाम्रो काम भए पनि छैन, नेट आएको छैन, फाइलहरू धेरै छन् भन्छन्।
आएको आएछ 8 दिन भयो, नेट चल्दैन भने अब थोप्री आछन् कागज तालिका माथि माथिको तालि आउँदैन पालो, होटलमा खानु पर्ने।
3-4 दिन लाएर आया हुन्छु, टाढाको मान्छे आइसकेपछि 3 दिनमा हाम्रो काम बनाउँछ।
पहिला मालपोत कार्यालयका सबै सेवा प्रवाह हस्तलिखित रूपमा हुँदा पनि बढ़ीमा 2-3 दिन भित्र सबै खाले काम सकेर सेवाग्राहीहरू घर फर्किनुहुन्थ्यो। हाल अनलाइन सेवा शुरू भएपछि हप्ता महिना दिन होटलकै बास गर्नुपर्ने बाध्यता छ भने जग्गाको अभिलेखका लागि अनलाइन सेवा उचित भए पनि छिटो छरितो सेवा प्रवाह गर्न विगतकै हस्तलिखित प्रक्रिया राम्रो भएको गुठीचोर गाउँपालिका 4 निवासी जनकराज खत्रीले बताउनुभयो।
आफ्नो ग्राहक प्रमाणहरू नेपाल अधिराज्यभरि सेभ हुने भयो, त्यो धेरै राम्रो काम हो। तर नेटको खराबीले गर्दा हप्ता 10 दिन 15 दिन दुःख नपाएको कोही छैन, सबै दुखी छन्।
दैनिक सयौं सेवाग्राहीको भीड़ हुने मालपोत कार्यालयमा जनशक्तिको अभाव, भएका जनशक्ति पनि पूर्ण दक्ष नहुनु र सुस्त इन्टरनेटका बावजुद पनि सेवाग्राहीलाई सके जति छिटो छरितो सेवा दिने प्रयास भइरहेको बताउनुहुन्छ जिल्ला मालपोत कार्यालय जुम्लाका प्रमुख नरेन्द्र रोकाया।
मालपोत कार्यालयमा चाहिँ अब सेवा छिटो सर्भिस दिने प्रयास त गरिरहेको छ हामीले। दुर्गम जिल्ला भए हुनाले नेटको अलिक समस्या छ, अनलाइन सिस्टम भए हुनाले नेट नभए पनि अब त्यो छिटो नहुने, कर्मचारी दक्षता अलिक कमै छ, बिस्तारै सुधार हुँदैछ।
कुनै पनि सरकारी कार्यालयले इन्टरनेट सुस्त, कर्मचारी अभावका नाममा सेवा प्रवाहमा ढिलासुस्ती गर्नु र नागरिकलाई शास्ति दिनु उचित हुँदैन। तसर्थ व्यापक गुनासो खेप्दै आएको जिल्ला मालपोत कार्यालय जुम्लाले आफ्ना आन्तरिक समस्या सुल्झाएर छिटो छरितो सेवा प्रवाहमा ध्यान दिन जरुरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
यही मंगसिर महिनादेखि नेपालका सबै जिल्ला र स्थानीय तहहरूमा 18 वर्ष र सो भन्दा माथि उमेर समूहका सबैलाई COVID-19 विरूद्धको खोप दिइँदैछ। त्यसैले खोप लिन बाँकी 18 वर्ष उमेर माथिका सबै व्यक्तिहरूले आफ्नो नजिकैको खोप केन्द्रमा गई COVID-19 विरूद्धको खोप लिनुहोस्।
खोप सञ्चालन मिति स्थानको बारेमा नजिकको जिल्ला स्वास्थ्य कार्यालय, नगरपालिका तथा गाउँपालिकाको कार्यालय वा स्वास्थ्य संस्थाबाट जानकारी लिन सकिन्छ। सम्पर्क गरी अनिवार्य खोप लिनुहोला।
गर्भवती भएको 4 महिनादेखि सबै गर्भवती महिलाहरूलाई पनि यी खोपहरू लिन सिफारिस गरिएको छ। निर्धक्क खोप लिउ र सुरक्षित बनाऊ।
विश्व स्वास्थ्य संगठनद्वारा आकस्मिक प्रयोगका लागि अनुमति प्राप्त यी खोपहरू प्रभावकारी र सुरक्षित छन्।
कोभिडबाट बच्न र बचाउन घरबाट बाहिर जाँदा अनिवार्य मास्क लगाउने, बेला बेलामा साबुन पानीले मिची मिची हात धुने र अर्को व्यक्तिसँग भेटघाट गर्दा कम्तीमा 2 मिटर दूरी कायम गर्न नभुलौ।
हालसालै विश्वमा COVID-19 को नयाँ प्रकार देखा परेको सन्दर्भमा COVID-19 विरुद्धको खोप लिनु र जनस्वास्थ्यका मापदण्डको पालना गर्नु अझ जरुरी भएको छ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, विश्व स्वास्थ्य संगठन र युनिसेफद्वारा जनहितमा जारी।
अब बाँकी समाचार। देशभर आज थप 259 जनामा कोरोना संक्रमण देखिएको छ। 10,487 जनाको नमूनाको परीक्षण गर्दा 259 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गएको 24 घण्टामा 337 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यो सँगै कोरोना संक्रमणबाट निको हुने दर 97.9% रहेको छ। यस्तै कोरोना संक्रमित मध्ये आज थप 3 जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। देशभर 5,997 कोरोनाका सक्रिय संक्रमितले उपचार गराइरहेका छन्। आज देशभर 329,321 जनाले कोरोना विरूद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पोखरामा आज ट्रक पल्टिँदा 2 जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्ग स्थित पोखरा महानगरपालिका 26 विजयपुरमा लेखनाथबाट पोखरातर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भई नालीमा पल्टिएको थियो। घटनामा परिघाइते भएका लमजुङ पार्चे बस्ने 42 वर्षीय भीमबहादुर तामाङ र नामथर वतन नखुलेका अन्दाजी 40-45 वर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब परीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। मेक्सिकोमा आप्रवासी चढ़ेको ट्रक दुर्घटना हुँदा 54 जनाको मृत्यु भएको छ। मध्य अमेरिकाबाट आएका 150 भन्दा बढ़ी आप्रवासीहरू चढ़ेको ट्रक सड़कमा पल्टिएको थियो। दुर्घटनामा परि करिब 105 जना घाइते भएका छन्। आजको दुर्घटनामा मेक्सिकोमा भएका सबैभन्दा खराब दुर्घटनाहरूमा पर्ने अधिकारीहरूले बताएका छन्। मृतकहरूमा बालबालिका र महिलाहरू समेत रहेका र उनीहरू मध्ये धेरै जसो होन्डुरस र ग्वाटेमालाबाट आएका बीबीसीले जनाएको छ। फ्रान्सका राष्ट्रपति इम्यान्युएल म्याक्रोनले सन् 2022 हुने शीतकालीन ओलम्पिक खेल फ्रान्सले बहिष्कार नगर्ने बताउनु भएको छ। अमेरिका, बेलायत, क्यानाडा र अस्ट्रेलियाले कूटनीतिक रूपमा बहिष्कार गरे पनि आफूहरूले बहिष्कार नगर्ने निर्णय लिएको राष्ट्रपति म्याक्रोनले बताउनुभयो। राष्ट्रपति म्याक्रोनले ओलम्पिक खेल कूटनीतिक रूपमा बहिष्कार गर्नु अनावश्यक र महत्वहीन रहेको बताउनु भएको बीबीसीमा उल्लेख छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम कार्यान्वयन प्रभावित भएको छ। छनौटमा परेका कतिपय नमूना गाउँमा बजेट नछुट्याइएपछि कार्यक्रम कार्यान्वयन प्रभावित भएको हो। धनगढ़ी उपमहानगरपालिकाको फुलबारी क्षेत्रमा गाउँबालीको नमूना गाउँ विकास गर्न गठित समितिका अध्यक्ष धनबहादुर चौधरीले प्रदेश सरकारले तोकिएको अवधि पूरा नहुँदै कार्यक्रमको बजेट नदिएर किसानहरूलाई अल्पत्र छोडेको गुनासो गर्नुभयो। गाउँबालीको नमूना गाउँ बनाउने सो समूहमा समेटिएका झण्डै 500 किसानलाई शुरूको वर्ष एकीकृत रूपमा यान्त्रिकीकरण सिंचाई लगायतका लागि सहयोग गरिएको थियो। कञ्चनपुरको शुक्ला फाँटा नगरपालिकामा केरा खेती गर्न गठन गरिएको नमुना गाउँका अध्यक्ष पूर्ण सिंह साउदले कार्यक्रमलाई अधुरै राख्ने कामले कृषक अन्यलमा परेको बताउनुभयो। कृषि विकास निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीले कार्यक्रम अन्तर्गतको काम सन्तोषजनक नभएको पाइएको क्षेत्रमा चालू वर्षमा बजेट कम छुट्याइएको हुन सक्ने बताउनुभयो। कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारले पहिलो वर्ष 44 करोड र दोस्रो वर्ष झण्डै 55 करोड बजेट विनियोजन गरेकोमा चालू वर्षमा भने कम बजेट विनियोजन गरेको जनाइएको छ। राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुद्देश्य आयोजनाले दोस्रो चरणको निर्माणको काम शुरू भएको जनाएको छ। आयोजनाले हाइड्रो मेकानिकल तर्फ खरिद सम्झौता भइसकेको र इलेक्ट्रो मेकानिकल तर्फ बोलपत्र आह्वान प्रक्रियामा रहेको जनाएको छ। आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले बाँद्रा विद्युत गृहका लागि आवश्यक पर्ने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल तर्फका खरिद व्यवस्थापन समयमै हुने गरी काम अघि बढाएको बताउनुभयो। आयोजनाको कुल लागत 36,80,77,00,000 मध्ये हालसम्म 14,07,59,00,000 रकम खर्च भइसकेको छ। बारा र पर्सामा यति बेला डीएपी मलको अभाव भएको छ। त्यस क्षेत्रमा यति बेला गहुँ छर्ने सिजन भएको र किसानले गहुँको बिउमै डीएपी र पोटास मल मिसाएर छर्ने गर्दछन्। नेपाल किसान संघ पर्साका अध्यक्ष असर पिसाले हाल डीएपी मलको अभाव भएको बताउनुभयो। सुनाखरी कृषि सहकारी संस्थाकी अध्यक्ष सरस्वती भट्टराईले कृषि सामग्री कम्पनीले यस वर्ष माघ भए जति डीएपी मल नदिएको गुनासो गर्नुभयो।
अब खेल समाचार गिरिसा उपाध्यायबाट।
8 पटकको च्याम्पियन किर्तिमानी मनाङ मस्याङदी क्लब शहीद स्मारकीय डिभिजन लीग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। दशरथ रंगशालामा फ्रेण्डस क्लबलाई 2-0 अन्तरले पराजित गर्दै मनाङ शीर्ष स्थानमा उक्लिएको हो। नाइजेरियन प्रशिक्षक टोपे फुजाले टच लाइन सम्हालेको खेलमा मनाङलाई जित दिलाउन आफिज ओलाओले र दिनेश राजवंशीले 1-1 गोलको योगदान गरे। फुजा मंगलबार मात्र नेपाल आइपुगेका हुन्। फ्रेण्डस विरूद्ध आक्रमक खेल पस्किएको मनाङले 2.5 गोल गर्न सफल भयो। दोस्रो संस्करणको साफ युथ 19 महिला फुटबल च्याम्पियनशीप बंगलादेशमा शुरू हुँदैछ। नेपालले शुरूआतमै शनिबार आफ्नो पहिलो खेल घरेलु टीम बंगलादेश विरूद्ध खेल्दैछ। यसअघि सन् 2018 भूटानमा भएको पहिलो संस्करण युथ 18 टीम बीच भएको थियो, तर नेपालका लागि बंगलादेश विरूद्धको यो खेल बदला लिने सुवर्ण मौकाको रूपमा रहेको छ। यसअघिको खेलमा पहिलो संस्करणमा बंगलादेश विरूद्धको खेलमा नेपाल 1-0 अन्तरले पराजित भएपछि नेपालले उपविजेतामा चित्त बुझाउनु परेको थियो।
अब मौसम। आगामी 24 घण्टामा प्रदेश नम्बर 1 बागमती गण्डकी र पहाड़ी भागमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 22.4 डिग्री सेल्सियस, न्यूनतम 11 डिग्री सेल्सियस। काठमाण्डुको अधिकतम 20.6 डिग्री सेल्सियस, न्यूनतम 6.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 22 डिग्री सेल्सियस, न्यूनतम 9.4 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 22.2 डिग्री सेल्सियस, न्यूनतम 6 डिग्री सेल्सियस र दिपायलको अधिकतम 24.1 डिग्री सेल्सियस, न्यूनतम 9.2 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेपाली कंग्रेसको 14 महाधिवेशन काठमाण्डुमा शुरू। प्रधानमन्त्री शेरबहादुर देउवा सहित विभिन्न दलका नेताहरूद्वारा सम्बोधन। महाधिवेशनले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजको निर्माण गर्न सक्ने नेतृत्व चयन गर्ने पार्टी सभापति एवं प्रधानमन्त्री देउवाको विश्वास। नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन भोलि शुरू हुँदै। अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका अवसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना र मेक्सिकोमा ट्रक दुर्घटना हुँदा 54 जनाको मृत्यु। हवस्त, साँझ 7 बजेको समाचार यति नै। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।